معزز خواتین و حضرات، السلام علیکم. یہ پارٹ ون ہے کتاب کراس فائر. یہ کتاب نابینا خواتین و حضرات کی خدمت میں پیش کی جا رہی ہے. آواز اسرا سرور، پیشکش محمد اظہر، مصنف طارق اسماعیل ساگر. تو آئیے سنتے ہیں پارٹ ون. جیپ جھٹکے سے رکی تو اس کی آنکھ بھی کھل گئی. 40 گھنٹوں کے مسلسل سفر نے اسے تھکا ڈالا تھا اور اب تو اس نے باقاعدہ اونگنا شروع کر دیا تھا، جبکہ اس کے دونوں ساتھی گزشتہ 2 گھنٹوں سے لمبی تان کر سو رہے تھے. طاہر کے لیے مسلسل حالت بیداری میں رہنا تو اب ممکن نہیں رہا تھا، کیونکہ جیپ کا ڈرائیور اور ان کا نگہبان شاید بہرے تھے، یا پھر انہیں باقاعدہ ہدایت کی گئی تھی کہ وہ ایک دوسرے کے علاوہ اور کسی سے کوئی بات نہیں کریں گے. 2-3 مرتبہ طاہر نے ڈرائیور کے ساتھ والی سیٹ پر موجود اس نوجوان سے، جس نے اپنا نام چکروتی بتایا تھا، بات کرنے کی کوشش کی، لیکن اسے جلد ہی اندازہ ہو گیا کہ چکروتی اسے چکر دے رہا ہے. وہ بادل ناخوستہ ہی اس کے سوالات کے جوابات ہوں ہاں میں دے رہا تھا، اور اسے بظاہر یہی تاثر دے رہا تھا کہ اگر وہ خاموش رہے تو دونوں کی صحت کے لیے اچھا ہے. طاہر نے اس بات کا اندازہ تو بہت پہلے ہی اس سے ابتدائی ملاقات پر لگا لیا تھا کہ اس نے اپنا نام غلط بتایا ہے، کیونکہ وہ بنگالی نہیں لگتا تھا، جبکہ چکروتی عموماً بنگال سے تعلق رکھتے تھے. ممکن ہے اس کا باپ بنگالی اور ماں پنجابی ہو. اس نے سوچا جہنم میں جائے مجھے اس سے کیا لینا دینا. بالا آخر اس نے خود ہی جھلا کر اپنے آپ سے کہا اور اس مسئلے پر سوچنا ہی بند کر دیا. اچانک بریک لگنے سے اس کے دونوں ساتھی ہڑبڑا کر اٹھ بیٹھے اور وہ وضاحت طلب نظروں سے اس کی طرف دیکھ رہے تھے. کچھ آرام کر لیں، آپ لوگ تھک گئے ہوں گے. چکروتی نے ان کی طرف گردن گھما کر بڑی شان بے نیازی سے کہا، تھینک یو مہاراج. سلیم نے کہا، طاہر سمجھ گیا کہ اب وہ اپنے ٹارگیٹ ایریا میں پہنچ چکا ہے، کیونکہ راستے میں ایک جگہ سے سڑک کے کنارے لگے ایک سنگل میل پر دہرادون 20 کلومیٹر پڑ لیا تھا. وہ جانتا تھا اب ان کا باقی سارا سفر رات کی اندھیری میں ہوگا، کیونکہ دشمن نے انہیں بطور ایجنٹ تو قبول کر لیا تھا، لیکن بطور دوست وہ انہیں کبھی نہیں اپنا سکتے تھے. وہ کسی بھی مسلمان پر خواہ بھارتی ہی کیوں نہ ہو اعتبار نہیں کر سکتے تھے. یہ ان کی تربیت تھی، انہیں سکھایا گیا تھا کہ مسلمان پر جب اعتبار کرو گے دھوکہ کھاؤ گے، اور وہ نسل در نسل اسی مقولے کو مانتے چلے آ رہے تھے. جیپ قدرے کشادہ تھی، یہ روسی جیپ تھی جسے شاید اس مقصد کے لیے تیار کیا گیا تھا کہ وہ اپنے ایجنٹوں کو متعلقہ مقام سے وصول کر کے انہیں ٹارگیٹ ایریا تک پہنچائے، کیونکہ اس کے شیشوں کا رنگ بہت گہرا تھا جن کے آر پار بہت کم دکھائی دیتا تھا. تو بھلا ہوا اس کے ساتھیوں کا جنہوں نے گزشتہ 40 گھنٹے میں 8-10 مرتبہ جیپ کو کبھی کھانا کھانے، کبھی چائے پینے اور کبھی پیشاب کرنے کے بہانے کھڑی کر کر طاہر کو موقع فراہم کیا تھا کہ وہ کھلی ہوا میں سانس لینے کے علاوہ بنظر غائب ماحول کا بھی جائزہ لے سکے. آخری مرتبہ جب ڈرائیور نے خود پیشاب کرنے کے لیے جیپ کھڑی کی تو طاہر نے وہاں سڑک کنارے نرس سنگھ میل پر ڈیرہ دون کا نام پڑھا تھا، جس سے اندازہ ہوا بصورت دیگر تو انہیں یہ معلوم نہیں تھا کہ وہ کہاں جا رہے ہیں. اپنی دانست میں انہوں نے بڑا فول پروف سسٹم بنایا تھا. تینوں بدریہ ٹرین بھارت سے آئے تھے. دہلی میں وہ پہلے سے بتائے ہوئے ایڈریس پر پہنچے، جہاں ایک مسلمان بزرگ نے ان کا استقبال کیا اور انہیں ایک آرام دہ کمرے میں پہنچا کر ان کے لیے چائے کھانے کا بندوبست کرنے لگا. اس نے دینا سے کوئی سوال نہیں کیا تھا، صرف ان کی شناخت ہی کافی تھی. اس کی طرف سے کوئی مزید سوال نہ کیے جانے کا مطلب یہ بھی تھا کہ وہ بھی اس سے کوئی دریافت نہ کرے. ابھی وہ بمشکل کھانا کھانے کے بعد کمرے سیدھی کر رہے تھے جب کیپٹن چکروتی وہاں نازل ہوا. اس نے اپنا تعارف اسی نام سے کروایا تھا، شاید سلیم اسے پہلے سے جانتا تھا کیونکہ وہ ان میں سب سے پرانا تھا. ताहिर का दूसरा साथी मुश्ताक भी इसकी तरह नौ गिरफ्तार ही दिखाई दे रहा था, फिर ज्यादा पुराना नहीं था। तुम हो मिस्टर ताहिर, चक्रवर्ती ने इन दोनों को मुसाफा करने के बाद करीबन अंदाज कर दिया था और अब बरारास इसकी आंखों में झांक रहा था। यस सर, इसके बजाय सलीम ने जवाब दिया। चक्रवर्ती का मरकज निगाह सलीम बन गया था। हमारा दुनिया हमारा नया साथी है महाराज, बड़ा शेरदिल जवान है। कैप्टन चक्रवर्ती ने सलीम की इस बात पर सिर्फ एक लंबी हूं के साथ रिमार्क्स किए हुए। शेर जवान है सर, तीन कतर में दरकार है, इश्तियारी है सर। सारा शेर इसे जानता है, इसने फिर कहा। जवाब में फिर कैप्टन चक्रवर्ती ने हूं कहा। ताहिर खुद अभी तक खामोश था, जानता था भी कैप्टन चक्रवर्ती से की किसी बात पर यकीन नहीं करेगा जब तक ऐसे अमली तजुर्बा ना हो जाए। वेलकम टू इंडिया, चक्रवर्ती ने इसकी तरफ देखकर बाल आखिर मुनाफिकाना ही मुस्कुराहट में अपने होठों पर चिपकाई। मेरे ख्याल से हमें चलना होगा। इसकी अगली बात ने तीनों को भौंकला दिया क्योंकि वो अभी आराम करने के मूड में थे। ऑल राइट, एंजॉय योर सेल्फ, शायद इसने तीनों का अंधिया भाप लिया था। थैंक यू सर, हम वाकई बहुत थक गए हैं। अमर कसर से यहाँ तक का सफर बड़ा थका देने वाला था। इस मरतबा ताहिर ने खुद ही जवाब दिया, वो चाहता था चक्रवर्ती इस पर खुल जाए, लेकिन एसएसबी स्पेशल सर्विस ब्यूरो के कैप्टन ने इतनी कच्ची गोलियां नहीं खेली थी। ठीक है, तुम लोग शाम तक आराम करो, रात को अपने दोस्त को मौज मेले में करवा देना, मैंने बाबा जी से कह दिया है, इसने फिर सलीम की तरफ मुतवज्जा होते हुए कहा। बाबा जी बुजुर्ग का नाम जिसके मकान पर इन्होंने कायम किया था। ये मकान दिल्ली के एक मुस्लिम महल्ले में था और यहाँ बाबा जी अकेले ही रहते थे। अब तक इन्हें बाबा जी के अलावा कोई और यहाँ दिखाई नहीं पड़ा था। यही एड्रेस इन्हें दिया गया था, यही नाम बताया गया था। पहले पहल तो ताहिर कदर हैरान भी हुआ कि सिर्फ बाबा जी के नाम से वो कैसे यहाँ मतलूबा बंदे तक पहुंचेंगे, फिर खुद ही मुतमइन भी हो गया। और यहाँ पहुंचने के बाद तो उसे यकीन हो चला कि वाकई इसका वास्ता बड़े खतरनाक लोगों से पड़ा है। अब तक वो संदीप के दो कारिंदों से मिल चुका था जो इतने मोहतात थे, केंद्र से गुफ्तगू के लिए भी लफ्ज सोच समझ कर खर्च कर रहे थे। इस बात की उसे खबर थी कि भारत की ये दहशतगर्दी सरकारी एजेंसी हमेशा वक्ती सेफ हाउस बनाती है। इनकी रॉ की तरह भारत के किसी शहर में मुस्तकिल सेफ हाउस नहीं थे। ये लोग इतने मोहतात थे कि अपने एजेंटों को मौसूल करने के लिए कोई ठिकाना बनाते और अगले ही रोज वहां से रुखसत हो जाते। दिल्ली के इस करीब मुस्लिम महल्ले में इन्होंने ताहिर और उसके दोनों साथियों के इस्तकबाल के लिए यारजी ठिकाना हासिल किया था। जाहिर है मुस्लिम इलाके में वो किसी मुसलमान की शनाख्त के साथ ही रहते। इसे यकीन हो चला था कि ये बाबा जी भी कोई पहुंची हुई चीज है और हरगिज मुसलमान नहीं। ये जरूर है कि इसके तोड़ अतवार सब मुसलमानों वाले थे, लेकिन ताहिर ने जल्द ही अपनी जान लिया था कि बाबा जी इनसे बात करने से ऐतराज ही बरत रहे थे। वो इनके किसी भी सवाल का जवाब अमूमन हाँ ना में देता था। किसी मुमकिन शक से बचने के लिए जिसका मौका इन्हें ना मिल जाए, इसने फिर खामोशी ही में मुसल्लत जानी। शाम ढलने तक वो लंबी तान कर सोते रहे। बेदार होने पर इन्हें एक मरतबा फिर चक्रवर्ती की शक्ल दिखाई पड़ी जिसने इनके लिए एक फोर स्टार होटल में डिनर का बंदोबस्त कर रखा था। कैसरे के साथ इन्होंने डिनर किया और इस अनंगे जिस्म वाली लड़की पर दादू तहसीन के डोंगरे जी भर के बरसाए, जिसने होटल के हॉल में मौजूद बाकी ग्राहकों को करीबन नजरअंदाज करके सिर्फ इनका तवाफ करना शुरू कर दिया था। बल्कि अक्सर वो नाचते हुए ताहिर पर झुक जाती और इसके इतने नजदीक आ जाती कि ताहिर को अपने जिस्म पर इसकी सांस अंगारे की तरह चुभने का एहसास होता। ये बात वो जानता था कि ये सब कुछ यूं ही नहीं हो रहा। कैप्टन चक्रवर्ती ने दरअसल एसएसबी के चंगल में फंसने वाले इस नए बेड़े को अपनी रिवायती अंदाज में वेलकम कहा था। इनके पास ये बड़ा मौसर हथियार था। अमूमन वो जाल से नए पंछियों को शिकार करते थे। इसके दोनों साथी भी यकीनन इस तरह इनके दाम तजवी में गिरफ्तार हुए थे। और अब वो भी जनरल मतलब जाने जा रहे थे। इसने कैप्टन चक्रवर्ती को पहले ही डिनर में इस बात का एहसास दिला दिया था कि शराब और शबाब इसकी बहुत बड़ी कमजोरी है, इतनी बड़ी कमजोरी कि जिसकी बिना पर वो अगर चाहें तो ताहिर के जरिए इस मुल्क में कोई भी आफत ला सकती है। रात देर तक वो होटल से बाहर निकले, नींद इनकी आंखों से बहुत दूर थी क्योंकि वो दिन में 6-7 घंटे मुसलसल सोते रहते थे। क्या ख्याल है, अपने सफर का आगाज करने रात अच्छी गुजर जाएगी, कैप्टन चक्रवर्ती ने बाहर आते हुए कहा। यस सर, जैसे आपकी मर्जी, ताहिर ने जवाब दिया। ठीक है, तुम लोग 10 मिनट में तैयार हो जाओ, मैं आता हूँ। इसने तीनों को इस ठिकाने पर ड्रॉप किया था जहाँ बाबा जी इनके मुंतजर थे। अभी तक वो इनके इंतजार में जाग रहे थे। तीनों को बारी बारी इसने दरबारियों की तरह झुककर सलाम किया और खामोशी से अपने कमरे की तरफ चल दिया। ताहिर को ये बाबा जी किसी एल लेवी दास्तान का पुरस्कार किरदार दिखाई देने लगा था। इसकी नशीत व बर्खास्त चालढ़ाल सब तारीखी किताबों में लिखे गए किरदारों से मिलती जुलती थी जो कदीम महलात में अब खंडरात की शक्ल इख्तियार कर चुके थे, अपने आगाओं के खुसूसी खिदमात अंजाम दिया करते थे। ठीक 10 मिनट बाद मौत का फरिश्ता तना कैप्टन चक्रवर्ती इनके सामने मौजूद था। इस मरतबा वो एक बड़ी जीप लेकर आया था। तीनों ने अपने अपने बैग उठाए और खामोशी के साथ जीप नुमा कार में बैठ गए, जिसकी कुशादा और आमने सीटों पर बैठने के बाद वो इसके गैर मामूली होने के कायल हो रही थी। बजाय दिखाई देने वाले जीप को शायद बतौर खास तवील सफर के लिए आरास्ता किया गया था। अगली सीट पर चक्रवर्ती ड्राइवर के साथ बैठ गया। तीनों ने इसके पीछे जगह संभाल ली। तीनों ही तीन अलग अलग सीटों पर बैठे थे। ताहिर और सलीम आपस में कदरे बेतकल्लुफ थे, जबकि इनका तीसरा साथी, जिसकी मुलाकात इनसे बिल्कुल आखिरी लम्हात में रवानगी के वक्त हुई थी, ज्यादा वक्त खामोश रहकर ही गुजारता था। इसने अपना नाम मुश्ताक बताया था, लेकिन इसके चेहरे पर एक ही नजर डालने से इसकी बेरहमी का अंदाजा किया जा सकता था। इसका ताल्लुक मुल्क के किसी दूसरे शहर से था, जिससे मुताल्लिक ना तो उसने इन्हें बताया था और ना ही दोनों ने जानने में दिलचस्पी जाहिर की थी। यहाँ किसी से मुताल्लिक कोई भी जसूरी या तजस्सुस रखने का सीधा मतलब अपनी मौत को दावत देना था। इनके ऐसे किसी भी अमल का मतलब इनका डबल क्रॉस होना लिया जाता था और यहाँ किसी पर मामूली शुबा कम अज कम सजाए मौत थी। दिल्ली से गाजियाबाद और मीरठ पहुंचकर कैप्टन चक्रवर्ती ने इन्हें एक सड़क किनारे बने हुए होटल से चाय पिलाई थी। तीनों अब तक ऊँगते आ रहे थे, लेकिन चाय का उल्टा असर हुआ। कम अज कम ताहिर तो यही महसूस कर रहा था, इसके जाने में इसके दोनों साथियों को चौकस होना चाहिए था, जबकि दोनों थोड़ी देर बाद लंबी तान कर सो गए। इन्होंने दो अलग अलग सीटें संभाल ली थी, जिन पर सिमर सुकड़ कर ख्वाब खरगोश के मजे ले रहा था। ताहिर की कमजोरी थी कि इसे दौरान सफर नींद नहीं आती थी। इसके नजदीक ये कमजोरी ही थी, जबकि इसके दूसरे साथी इस पर रश किया करते थे। मीरठ बंजूर और मुजफ्फरनगर से गुजरते हुए शाम ढलने पर देवबंद पहुंच गए। अगला पड़ाव यहाँ पड़ा। शहर के बाहरी महकमा रेलवे के एक शानदार डॉक बंगले में वो मुकीम थे। इस डॉक बंगले में हैरतअंगेज तौर पर इनके अलावा और कोई कयाम पजीर नहीं था। ताहिर के लिए भारत यात्रा कोई नई बात नहीं थी। इसने भारत के मुख्तलिफ शहरों में मौजूद सरकारी डाक बंगलों पर कायम किया था, लेकिन यहाँ कोई कमरा हासिल करना, खुसूसन इस तरह के शानदार रेस्ट हाउस में जगह हासिल करना करते होता था, क्योंकि अमूमन ऐसे बंगले मुख्तलिफ सरकारी अफसरान की इशरतगाहें बने हुए थे, जहाँ वो रंगलियां मनाते रहते थे या फिर इन्हीं अफसरान के चहीते काबिज रहते थे। देवबंद शहर के मजहबी हैसियत सारी दुनिया में जानी मानी हुई थी। यहाँ के अजीमशान मदरसे में तो दुनिया भर के लोगों का आना जाना लगा रहता था, लेकिन यह डाक बंगला था। साफ जाहिर था कि इसे आज की रात बतौर खाली करवाया गया होगा और महज एक रात के लिए SSB ने इस बंगले को अपने सेफ हाउस में तब्दील कर लिया था। कैप्टन चक्रवर्ती ने कमाल होशियारी से एक लम्हे के लिए भी इन्हें इस बात का एहसास नहीं होने दिया था कि दिल्ली से यहाँ तक कोई एक जगह भी इनके लिए मखसूस थी। उस डाक बंगले में बजाय भारत के आम नागरिकों शहरियों की तरह कयाम पजीर थे। रात इन्होंने यहाँ गुजारी, सुबह देर तक सब लंबी तान कर सोते रहे। अलबत्ता ताहिर, जो आदत के मुताबिक अली सुबह बेदार हो गया था, अभी तक इसने जानबूझ के करवट नहीं ली थी, और दूसरे कमरे से उठने वाली मामूली आवाजों ने उसके अंदाजा कर लिया था कि कैप्टन चक्रवर्ती बेदार हो चुका है। अभी से कमरे से बाहर निकलते कदमों की चाबी सुनाई दे रही थी। ताहिर दम साथ लेकर रहा, फिर दबे पांव अपने बिस्तर से उठा और वो बिल्ली की तरह पंजों पर चलता खिड़की के साथ लटके पर्दे के नजदीक आ गया था। बड़े तजस्सुस से इसने वो पर्दा थोड़ा सा सिरकाया और शीशे में से बाहर मौजूद लॉन में कैप्टन चक्रवर्ती को वर्जिश करते देखने लगा। ताहिर खुद मार्शल आर्ट्स का माहिर था। तीन मुख्तलिफ स्टाइल्स में वो कराटे के आला तरीन आगाज हासिल कर चुका था। वो इस फन की बारीकियों से अच्छी तरह आगाह था। इसकी बेपना जिस्मानी और जहरीली सलाहियतों को देखते हुए इसे इस जिस्म में बादल नखवासना झोंका गया है। कैप्टन चक्रवर्ती की जिस्मानी फुर्ती और लपक झपक वो दिल ही दिल में इसे दाद दिए बगैर ना रह सका। इसका दिल भी इख्तियार चाहा कि वो भी बाहर जाकर अपना जिस्म सीधा करे, लेकिन वो रुक गया। थोड़ी देर बाद इनके दरवाजे पर दस्तक हुई। ताहिर ने खुद उठकर दरवाजा खोला था। 15 मिनट बाद नाश्ता तैयार होगा, गेट अप। इसकी शक्ल पर नजर पड़ते ही कैप्टन चक्रवर्ती ने फौजी अफसरों की तरह इसे हुक्म सुनाया, और इसकी कोई बात सुने बगैर जिस तरह आंधी की तरह आया था, तूफान की तरह वापस पलट गया। ताहिर ने एक लम्हे तौकफ किए बगैर सलीम के जिस्म पर बड़ा कंबल उतारकर एक तरफ फेंका तो वह हड़बड़ाकर उठ बैठा। ताहिर ने कैप्टन चक्रवर्ती का हुक्म इस तक मुंतकिल किया और खुद गुस्लखाने में जा घुसा। मुश्ताक के हसास खाने तक जैसे ही आवाज पहुंची, वो भी बिजली की फुर्ती से उठा और दूसरे गुस्लखाने में जा घुसा। जबकि सलीम ने दूसरे कमरे से मुंसलिक गुस्लखाने का रुख किया। अगले 15 मिनट बाद वो तीनों नाश्ते की मेज पर मौजूद थे। मेज के दूसरे कोने पर कैप्टन चक्रवर्ती हॉलीवुड की फिल्मों में पेश किए जाने वाले गटापों के किसी किरदार की तरह इनकी तरफ घूर रहा था। बेरे ने इनके सामने अनवाए अकसाम के खाने चुन लिए और तीनों ने नए नाश्ते के साथ मुकम्मल इंसाफ किया। 10 मिनट बाद हम रवाना हो जाएंगे। नाश्ते के खात्मे पर कैप्टन चक्रवर्ती ने अगला हुक्म जारी कर दिया और ठीक 10 मिनट बाद एक मरतबा फिर इस आराम वो जीप में वो आदिम सफर थे। इस मरतबा ताहिर ने बतौर खास जो बातें नोट की थी, एक तो जीप की नंबर प्लेट तब्दील हो गई थी और दूसरे इसका ड्राइवर। पहला ड्राइवर देवबंद में ही रह गया था। इसका बाकी दोनों साथियों ने शायद इन बातों का नोटिस नहीं लिया था, या फिर इन्होंने इसका इजहार मुनासिब नहीं जाना था। तीनों दम साथ लेटे रहे। खुसूसी हिदायत के तहत यहाँ सलीम और ताहिर भी खासे रेजरू दिखाई दे रहे थे, और अभी तक इन्होंने मुश्ताक को यह बात जाहिर नहीं होने दी थी कि वो इससे ज्यादा बेतकल्लुफ है। अब वो आज बंटवारी थे। अभी तक गो के इन्हें ये नहीं बताया गया था कि इन्हें कहाँ ले जाया जा रहा है, लेकिन ताहिर जानता था वो बंटवारी जा रहे हैं देहरादून के नजदीक एक घने जंगल में वाकिया बंटवारी नाम के इस कैंप को SSB ब्रिगेडियर मल्होत्रा की कमांड में चला रही थी। इस कैंप से 3 माह की सख्त तरबियत पाकर फारिग होने वाली दहशतगर्द भारतीय इंटेलिजेंस एजेंसियों का बेहतरीन असासा बन जाया करते थे। जदीद तरीन तरीक हाय तखरीब कारी से आगा ये दहशतगर्द इंसानी शक्ल में दरिंदों का रूप धार लेते थे। इन्हें एक ही बात बताई और समझाई जाती थी कि अपने रास्ते में आने वाली हर शय को रोनते हुए निकल जाओ। बेरहमी इनकी सरिश्त बनाई दी जाती थी। यही वजह थी कि अपने ही हम मजहबों अपने वर्ण वतनों की जान लेते हुए इन्हें रहम नहीं आता था। वो बच्चों बूढ़ों औरतों जवानों को बेदरीक मारते चले जाते थे। कत्लो गारत गिरी इनकी आदत बन जाती थी। खून बरसाकर आग लगाकर धमाके से पुरखचे उड़ाकर वो खुद को पुरसुकून महसूस करने लगते थे। इन्हें हर तकरीबी कार्रवाई पर इनकी तवक्का से बढ़कर इनाम और इकराम से नवाजा जाता था। इनाम और इकराम सिर्फ दौलत की सूरत में नहीं बल्कि शराब और शवाब की सूरत में इन्हें दिया जाता था। इन वैशियों ने अपने ही मुल्कों को बदअमनी का गहवारा बना रखा था और ये सब कुछ इन्हें SSB पढ़ाती थी। इनकी महरूमियों को एक्सप्लाइट करके, इनकी मासूमियत को दरिंदगी में तब्दील करके, इनको जरजम और नशे की लत में मुबतला करके भारतीय इंटेलिजेंस के सुर में इन्हें इन्हीं के मुल्कों में चलते फिरते टाइम बम बनाकर फेंक दिया करते थे। महज इक्तदारी की होश में, महज इन कमजोर मुल्कों को अपने इशारों पर नाचने के लिए मजबूर करने को, महज इन छोटे और नासा ममालिक के आवाम की बेबसी का तमाशा देखकर اپنی حس حیوانیت کو تسکین دینے کے لیے. چانکیاں کے چیرے چانٹے یہ گھناؤ کھیل رچا رہے تھا. دیوبند سے ان کے سفر کا آغاز ہوا. جیپ روڑکی اور سہانپور کی سڑکوں پر دھول اڑاتی بالاخر شام ڈھلے دیر و دون پہنچ گئی تھی. اس دوران راستے میں وہ تین چار مرتبہ رکے تھے جہاں انہوں نے کھانا کھایا اور چائے پی تھی. کیپٹن چٹوری بھی ان کی طرح سگریٹ نوش نہیں تھا. البتہ مشتاق سگریٹ پی رہا تھا لیکن ایک مرتبہ. جب چکروتی نے اسے عجیب سی نظروں سے دیکھا تو اس نے جیپ کے اندر دوبارہ سگریٹ سلگانے کی جرات نہیں کی تھی. دوران سفر سڑک کے دونوں کنارے انسانوں کا عزا بہ رہا تھا. تائر سے بھارت کا یہ اہم ترین صوبہ یو پی اجنبی نہیں تھا. وہ دہرادون تو کبھی نہیں گیا تھا البتہ ایک مشن کے سلسلے میں اس نے مسوری میں ضرور قیام کیا تھا. سڑک کے گرد بنے کھیتوں کھلیانوں اور دیہاتوں کے ننگ دھڑنگ بچے اور متکوک چہروں والے کسانوں پر اسے بہت رحم آیا تھا. اسے سمجھ نہیں آ رہا تھا کتنی غربت اور بے بسی کے ساتھ یہ لوگ کس طرح جی رہے ہیں, زندگی کی گاڑی کیسے گھسیٹ رہی ہے. جہاں کہیں ان کی جیپ رکتی عورتیں مرد اسی امید پر اس کے قریب سے گزرنے کی کوشش کرتے کہ شاید انہیں کچھ بھیک مل جائے. راستے میں مختلف پڑاؤ کرتے بالآخر وہ دہرادون پہنچ گئے تھے جہاں انہیں اب رات ڈھلنے کا انتظار کرنا تھا. شام کا منگل اندھیرا پچھم کی سمت سے سفر کرتا اس ریسٹ ہاؤس کے گرد نیم دائرے کی صورت میں کھڑے شام البود کے درختوں پر بسیرا کر رہا تھا. یہ بھی کوئی سرکاری ریسٹ ہاؤس تھا جس کے باہر کوئی بورڈ بھی ایسا نہیں لگا تھا جسے پڑھ کر وہ اندازہ کر سکتے تھے کہ اس کا تعلق کس محکمے سے ہے. میرے خیال سے شام کا کھانا کھانے کے بعد یہاں سے چلتے ہیں, چکروتی نے ان کی طرف دیکھ کر کہا. رائٹ سر, مشتاق نے بھی اب گفتگو میں حصہ لینا شروع کر دیا تھا. سامان گاڑی میں رہنے دو, ذرا فریش ہو جائیں. اگلا حکم ملا. تینوں کے ساتھ ہی باہر نکل آیا اور اب وہ سب چکروتی کی کمان میں ریسٹ ہاؤس کی طرف جا رہے تھے جس کے دروازے پر ایک شخص پہلے ہی ان کا منتظر تھا. کھانا کھاتے انہیں رات ہو گئی تھی. چلو بھائی اب چلنا چاہیے, زیادہ دیر ہی نہ ہو جائے. چکروتی نے معمول کے مطابق ان کی طرف دیکھے بغیر اگلا حکم سنا دیا. اوکے سلیم نے کہا اور تینوں ایک مرتبہ پھر اعظم سفر تھے. اگلے آدھے گھنٹے کے بعد وہ ایک پہاڑی راستے پر گھوم رہے تھے جہاں دور دور تک کسی زی نفس کا نام و نشان دکھائی نہیں دے رہا تھا. صرف گاڑی کی ہیڈ لائٹ سے ہی سامنے کا منظر قدرے واضح ہوتا تھا اور تاحد نگاہ سڑک کے دونوں اطراف گھنے درختوں اور جھاڑیوں کے سوا کچھ دکھائی نہیں دے رہا تھا. سڑک پر بھی وہ ایک مخصوص فاصلے تک ہی دیکھ سکتے تھے. ڈرائیور جیپ کو بڑی ہوشیاری سے گھما رہا تھا. اچانک ہی وہ ایک گیٹ کے سامنے رک گئی. یہ گیٹ اس طرح اچانک سامنے آیا تھا جیسے کسی نے جادو سے اسے ان کے سامنے سڑک پر گاڑ دیا ہو. گیٹ کے باہر ایک بیرک نما کمرے میں مدھم سی روشنی دکھائی دے رہی تھی. اس اندھیرے جنگل میں یہاں شاید دن کے اوقات میں بھی ہاتھ کو ہاتھ سمجھائی نہ دیتا ہو. انہوں نے رات کے اس پہر پر معمولی روشنی کا بھی تکلف نہیں کیا تھا. بیری کے دروازے کے باہر البتہ ایک زرد بلب لٹک رہا تھا جس کی روشنی میں سوائے بیرک کے دروازے کے اور کچھ دکھائی نہیں دے رہا تھا. رات کے اس پہر درختوں سے لے کے کیڑے مکوڑوں کے لڑنے کی آوازیں بھی خاموش تھی. رات کا سحر تھا یا پر ماحول کی پراسراریت جس نے تینوں پر چند ثانیے کے لیے جیسے سکتا ہی تاریخ کر دیا تھا. جیب اس طرح کھڑی تھی کہ انہیں سامنے سوائے بیرک کے اور کچھ دکھائی نہیں دے سکتا تھا. تم ابھی بیٹھو, چکروتی نے ایک فکرہ کہہ کر ماحول کے سکوت کو توڑا اور ان کو سکتے کی تحفظ سے باہر نکالا. تینوں نے سہر ذرا معمول کی طرح بات میں گردن ہلا کر اس کے فیصلے پر ساتھ کیا. چکروتی جیپ سے نیچے اتر گیا. ڈرائیور اپنی سیٹ پر ہی چوکس بیٹھا رہا. حیرت کی بات تو یہ تھی کہ جیپ رکنے پر بھی کسی نے بیرک سے باہر آنے کی زحمت نہیں کی تھی. کیپٹن چکروتی ان کے سامنے سے گھوم کر بیرک کے دروازے تک پہنچا تو گرین دروازے میں حرکت ہوئی اور وہ کسی جادوئی عمل سے کھل گیا. دروازہ کھولنے والے کی شکل ابھی ابھی نہیں دکھائی دے رہی تھی. چکروتی اندر چلا گیا اور دروازہ اسی طرح بند ہو گیا. شاید یہ دروازہ کسی میگنیزیم سے کنٹرول ہو رہا تھا. ابھی تک انہیں کوئی پہرے دار بھی دکھائی نہیں دیا تھا لیکن وہ سب محسوس کر سکتے تھے کہ ان کی معمولی سی حرکت پر بھی نظر رکھی جا رہی ہے. انہیں یوں لگ رہا تھا جیسے کسی خفیہ کیمرے سے ان کی مکمل مانیٹرنگ کی جا رہی ہے. ماحول کی اسی اسرار کو توڑنے کے لیے ہی شاید مشتاق نے سگریٹ سلگایا تھا, اور لائٹر سے بلند ہوتے ہوئے شعلے نے چند سیکنڈ کے لیے جیپ کے اندر کے ماحول کو ضرور واضح کر دیا تھا. طاہر نے دیکھا اس کے دونوں ساتھی بہت سنجیدہ تھے. میں تو یار کھسک گیا ہوں, اور میں بھی, تمہارا کیا حال ہے؟ سلیم نے جان بوجھ کر مشتاق کو بھی اس گفتگو میں شامل کرنے کے لیے اس کی طرف دیکھا تھا. ہمیں بھی نیند آ رہی ہے, مشتاق نے بظاہر جمائی بھی لی تھی. ڈرائیور نے ان کی طرف دیکھنے کا تکلف بھی نہیں کیا تھا. اچانک انہیں پہلے کی طرح دروازہ کھلنے کی آواز سنائی دی, اور تمنے اور چوکنے ہو گئے. کھڑکی کی طرف بیٹھے طاہر نے جان بوجھ کر شیشے کو گرا لیا تھا. یہی عمل سلیم نے بھی دہرایا. دوسرے نے میں نے بلب کی زرد روشنی میں کیپٹن چکروتی دکھائی دیا جو ان کی طرف آ رہا تھا. دروازہ اس کے تاکوں میں پھر بند ہو گیا تھا. چلو, چکروتی نے اپنی سیٹ سنبھالنے پر ان کی طرف دیکھے بغیر ڈرائیور سے کہا. انجن اسٹارٹ ہونے کی آواز نے انہیں ماحول میں زندگی صلاحیت ہو جانے کا احساس دلایا, اور جیپ رنگی ہوئی لوہے کی اس آہنی دروازے کی طرف بڑھی جو انہیں جیپ کی ہیڈ لائٹس کی روشنی میں دکھائی دے رہا تھا. جیسے ہی جیپ وہاں پہنچی, دروازہ اپنی جگہ سے سرک گیا. شاید یہ دروازہ بھی الیکٹرک کنٹرول تھا, کیونکہ ان کے اندر داخل ہوتے ہی دوبارہ اپنی اصلی حالت پر واپس آ گیا. اب وہ ایک سڑک پر چل رہے تھے جس کے دونوں طرف میدان, اور میدان کے کونے میں اندھیرے میں ڈوبی عمارات زرد بلبوں کی روشنی میں جھانکتی ہوئی دکھائی دے رہی تھی. ایسی ہی ایک عمارت کے سامنے جیپ رک گئی. سامان اٹھا لو اور نیچے آ جاؤ, کیپٹن چکروتی نے کہا. تینوں اپنے اپنے سامان سمیٹ کر اس کے تاکوں میں چل رہے تھے جب اچانک ہی ان کے جوڑے تب روشن ہو گئے. سامنے شفابی کے مختصر لباس میں ایک لڑکی ان کے لیے دیدہ دل فرش راک لیے کھڑی تھی. ویلکم, اس نے جان لیوا مسکراہٹ ان کی طرف اچھالی. اوکے گڈ بائے, اس کی شکل پر نظر پڑتے ہی کیپٹن چکروتی نے کہا اور واپس گھوم گیا. تینوں کے آساں پر بجلیاں گراتی اس لڑکی نے ان کی رہنمائی ایک کمرے تک کی جو آج ان کے خوابگاہ بننے والا تھا. یہاں تین بسر بستر سلیقے سے سجے ہوئے تھے. میرا نام کامنی ہے, کامنی اگروال. میں یہاں آپ لوگوں کی خدمت کے لیے رکھی گئی ہوں. آپ کے کمرے میں یہ پوش بٹن دبانے سے میں فوراً حاضر ہو جاؤں گی. اس نے ذرا ذرا نئے پنچھیوں پر ایک طائرانہ نظر ڈال کر ان کی قیمت کا اندازہ لگاتے ہوئے بات آگے بڑھائی. سامنے لگے ایک بٹن کی طرف اشارہ بھی کر دیا. بات کرنے کا اندازہ خاصا بے تکلفانہ تھا. میرا نام طاہر ہے, یہ سلیم اور مشتاق. طاہر نے مناسب جانا کہ اپنا تعارف بھی کروا دے. شکریہ, لیکن یہاں ہم ایک دوسرے کو اپنا نام نہیں بتاتے جب تک کہ اس کی اجازت نہ ہو. ابھی آپ نئے ہیں, کل آپ کو یہاں کے رولز اینڈ ریگولیشن کا علم ہو جائے گا. اس نے عجیب سی بات کہہ کر طاہر کو گڑبڑا کر رکھ دیا. طاہر کے چہرے کا رنگ ایک لمحے کے لیے بدلا, پھر وہ نارمل ہو گیا. شاید اس تبدیلی کو کامنی نے محسوس کر لیا تھا. میری بات کا برا مت ماننا پلیز, کیونکہ مجھے آپ کو خوش رکھنے کے لیے یہاں رکھا گیا ہے. اس نے بے تکلفی سے آگے بڑھ کر طاہر کا کندھا تھپتھپایا. انہیں کمرے کے استعمال اور صبح کے ناشتے کے متعلق آگاہی دینے کے بعد وہ کنیزہ کی طرح کونرنش بجا لاتی ہوئی واپس چلی گئی. تینوں خاصے تھکے ہوئے تھے جو کپڑے انہوں نے پہن رکھے تھے. ان کپڑوں سمیت وہ اپنے اپنے بستر پر گر پڑے اور صبح تک گہری نیند سوئے رہے. طاہر البتہ معمول کے مطابق صبح فجر کی نماز سے پہلے ہی جاگ گیا تھا. اسے نہ جانے کیوں اس وقت یاد آیا. اب یہ ناگریز ہو چکا ہے, ناقابل برداشت. اس وقت جب وہ کنر صاحب کے ساتھ ایک سرحدی ریسٹ ہاؤس میں بیٹھا تھا تو انہوں نے وہاں پر موصول ہونے والی اطلاع کے بعد قدر افسوس اور غصے کے لہجے میں بڑی آہستگی سے کہا تھا. طاہر خاموش رہا, کیونکہ اس سے کچھ نہیں کہا گیا تھا. وہ اپنے مشن مکمل کر کے آج ہی واپس آیا تھا, اور رات ایک سرحدی پوسٹ پر بستر کرنے کے بعد بسر کرنے کے بعد صبح سویرے یہاں پہنچا دیا گیا تھا, جہاں کرنل صاحب حضرت سابق اس کے استقبال کے لیے موجود تھے. دو تین منٹ تک وہ خاموشی سے کمرے میں ٹہلتے ہوئے سگریٹ نوشی کرتے رہے. طاہر ان کی اس عادت سے اب تک واقف ہو چکا تھا کہ جب کبھی کرنل صاحب نے کسی فیصلے پر پہنچنا ہوتا ہے, وہ اس طرح اٹھ کر سگریٹ کے کش لگاتے ہوئے کمرے میں ٹہلتے رہتے ہیں, جس کے بعد کسی فیصلے پر پہنچ کر پرسکون ہو کر بیٹھ جاتے ہیں. پارٹ ون یہاں پر اختتام پذیر ہوتا ہے. کتاب کراس مشن کا بقیہ حصہ پا पार्ट टू में समाप्त फरमाइए।